यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई 65 लाख रूपियाँ धरौटीमा छाड्न कास्की जिल्ला अदालतको आदेश। प्रजातन्त्र र जनवादको नाममा मन परे बोल्ने र अराजकता मचाउने छूट कसैलाई नहुने, प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका जाजरकोट र रूकुम पश्चिमका विद्यालय तथा स्वास्थ्य संस्था पुननिर्माण गर्ने। अमेरिकाको लस एन्जलसमा फैलिएको डढेलोमा परि कम्तीमा 5 जनाको मृत्यु, 1,37,000 भन्दा बढ़ी विस्थापित। र मदन भण्डारी गोल्ड कप इण्डो नेपाल रनिङ सील्ड पुरूष भलिबल च्याम्पियनशीपको उपाधि त्रिभुवन आर्मी क्लबलाई फाइनल खेलमा नेपाल पुलिस क्लब पराजित।
सजिलो अनलिमिटेड ₹699 रु ₹1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*15*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई 65 लाख रूपियाँ धरौटीमा छाड्न आदेश दिएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासले लामिछानेलाई 65 लाख रूपियाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सूरज अधिकारीले जानकारी दिनुभयो। रासोपा सभापति लामिछाने लगायत 44 जना विरूद्ध सरकारी वकिल कार्यालय कास्कीले 1,51 करोड़ बिगो माग दावी सहित जिल्ला अदालत कास्कीमा अभियोजन पत्र दर्ता गराएको थियो। लामिछाने विरूद्ध सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र संगठित अपराधको अभियोगमा मुद्दा दायर भएको थियो। सोही मुद्दामा केही दिनदेखि थुनछेक बहस चलिरहेको थियो। लामिछाने सहित पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई, मीना गुरूङ लगायत 44 जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो। औषधि व्यवस्था विभागले प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री वितरण गरेको पाइए कार्यवाही गर्ने भएको छ। विभागले औषधि पूरक सामग्री बिक्री वितरण सम्बन्धी सूचना जारी गर्दै विभागमा दर्ता नभएका र नेपाल सरकारबाट प्रतिबन्धित औषधि बिक्री वितरण भइरहेको पाइएकाले प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री वितरण अविलम्ब रोक्न आग्रह गरेको हो। विभागमा दर्ता भएका औषधि संघको सक्रिय तत्व र ब्राण्डसँग दुरूस्त मिल्दो जुल्दो हुने र देखिने गरी सौन्दर्य प्रशोधनका नाममा विभागमा दर्ता नै नगरी आयात गरी औषधि पसल मार्फत उपलब्ध गराउँदा चिकित्सक तथा स्वास्थ्यकर्मी र बिरामीमा भ्रम सृजना भएको विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। सूचनाको अवज्ञा गरी त्यस्ता उत्पादनहरू निरीक्षणको क्रममा बिक्री वितरण गरेको पाइएमा कानून अनुसार जफत तथा औषधि ऐन बमोजिम कार्यवाही गरिने विभागले जनाएको छ। कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका जाजरकोट र रूकुम पश्चिमका विद्यालय तथा स्वास्थ्य संस्था पुननिर्माण गर्ने भएको छ। जाजरकोट र रूकुम पश्चिमका 27 विद्यालय र 5 स्वास्थ्य संस्था पुननिर्माण गर्न लागि प्रदेश सरकारले जनाएको छ। विद्यालय भवन पुननिर्माणका लागि 19,60,00,000 र 5 स्वास्थ्य संस्था पुननिर्माणका लागि 2,40,00,000 रूपियाँ स्वीकृत भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। पटक पटकको विनाशकारी भूकम्पले नेपालमा ठूलो जनधनको क्षति पुर्याएको छ। नेपालको भौगोलिक अवस्थितिका कारण पनि यहाँ भूकम्प गइरहेको र जाने सम्भावना कायमै रहेकाले यस सम्बन्धी पूर्व तयारी र सचेतना फैलाउनु आवश्यक रहेको भूकम्पविदहरूको भनाइ छ। संवाददाता सरिता खनालको रिपोर्ट।
पछिल्लो समय नेपालमा भूकम्प तथा त्यसका पराकम्पहरू गइरहेका छन्। जाजरकोटमा अघिल्लो वर्ष कार्तिक 17 गते 6.4 म्याग्निच्युडको भूकम्प जाँदा 157 जनाले ज्यान गुमाए भने 70,000 भन्दा धेरैको संख्यामा घर तथा भौतिक संरचनामा क्षति पुग्यो। त्यसबाहेक पनि गएको केही महिना यता जाजरकोट सहित पश्चिमका बाजुरा, दार्चुला, बैतडी, बझाङ, कालीकोट, मुगु केन्द्रबिन्दु भएर 4 म्याग्निच्युड भन्दा माथिका भूकम्प लगातार जसो गइरहेको छ। त्यसमध्ये यही पुष 6 गते बाजुराको गोत्री आसपास केन्द्रबिन्दु गरेको 5.2 म्याग्निच्युडको भूकम्प गएको थियो भने गत साता मात्रै सिन्धुपाल्चोकको माझिटार आसपास केन्द्रबिन्दु भएर 4.8 म्याग्निच्युडको भूकम्प गएको थियो। नेपालमा ससाना भूकम्प निरन्तर गइ नै रहने र कतिपय साना भूकम्पको धक्का महसुस पनि नहुने भएकाले भूकम्प मापन केन्द्रले पनि त्यसको मापन गर्न नसक्ने खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद डाक्टर लोक विजय अधिकारी बताउनुहुन्छ।
भूकम्पीय दृष्टिकोणले हेर्दाखेरि नेपाल समग्र क्षेत्र चाहिँ भूकम्पीय जोखिममा चाहिँ रहेको छ। यी क्षेत्रमा चाहिँ भविष्यमा ठूलो भूकम्प जान सक्ने अथवा चाहिँ भूकम्प जानलाई जुन शक्ति चाहिँ सञ्चित हुन्छ त्यो शक्ति चाहिँ सञ्चित भइरहेको क्षेत्र भन्ने चाहिँ बुझिन्छ। भर्खरै पश्चिमतर्फ गएका भूकम्पहरू हामीले महसुस गर्ने गरेर जसबाट चाहिँ मानिसहरूमा अलिकति त्रासदी चाहिँ फैलियो। भूकम्पीय चाहिँ अध्ययन अनुसन्धानबाट संसारमा भूकम्प कहाँ कहाँ जान्छन्, भूकम्प कसरी जान्छ, भूकम्प जाने शक्ति चाहिँ कहाँ कहाँ छ, कति शक्ति छ भनेर यस्ता कुराहरू चाहिँ मापन हुन्छन्। तर त्यो शक्ति चाहिँ भूकम्पबाट कसरी बाहिर निस्कन्छ, कहिले निस्कन्छ भन्ने कुरा चाहिँ भन्न सकिँदैन।
नेपालको भौगर्भिक अवस्थितिका कारण पनि ठूलो भूकम्पको सम्भावना रहेको भूकम्पविदहरूको भनाइ छ। तर भूकम्प जानुभन्दा अगाडि कुनै पनि प्रकारको संकेत नहुने र यही समयमा जान्छ भन्ने भविष्यवाणी पनि गर्न नसकिने भएकाले यसबाट बच्न पूर्व तयारीका लागि बनेका मापदण्ड पालना गर्नु र सचेतना कार्यक्रममा जोड़ दिनुपर्ने देखिन्छ। देशैभर रहेका सबै स्थानीय तहहरूमा भूकम्प सम्बन्धी संरचना स्थापना भएका छन्। सरकारले बनाएको सुरक्षित संरचनाको आचार संहितालाई कार्यान्वयन गर्नुपर्ने दायित्व स्थानीय तहको भएकाले पछिल्लो समय निर्माण भइरहेका भौतिक संरचना आचार संहिता अनुरूप छ कि छैन भन्ने कुरामा स्थानीय तहले अनुगमनको पाटोलाई बलियो बनाउन जरूरी देखिन्छ। लगातार गइरहेका र क्षति पुर्याएका भूकम्पबाट पाठ सिक्दै नागरिकलाई सुसूचित गर्नेदेखि संरचना सुरक्षित बनाउनेतर्फ ध्यान दिनु अहिलेका लागि सबैभन्दा महत्वपूर्ण विषय रहेको वरिष्ठ भूकम्पविद डाक्टर अधिकारी बताउनुहुन्छ।
भूकम्पले क्षति गर्ने भनेको हामीले बनाएका संरचना हुन्, त्यो संरचनाको क्षति हुँदा हामी त्यहाँभित्र छौँ नजिक छौँ भने मानवीय क्षति हुने हो। हाम्रा मापदण्ड पनि लागू हुँदैनन्, आचार संहिता पनि लागू हुँदैनन्, हाम्रा भवन अहिले पनि मनखुसी चाहिँ निर्माण हुन्छन्, त्यसमा अनुगमनको पाटो धेरै कम छ। भूकम्पीय सूचना जानकारी सामान्य भन्दा सामान्य मानिसदेखि सम्पूर्ण तहमा चाहिँ हामीले पुर्याउनु पर्ने भयो।
भूकम्प बारेको जानकारी सबैको पहुँचमा पुर्याउन निरन्तर सचेतनामूलक कार्यक्रम भइरहनु पर्ने देखिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
मोगलिन मलेखु सड़क स्तर उन्नतिका क्रममा अहिले सवारी सञ्चालन गरिरहे धमाधम काम भइरहेको नागडुङ्गा मोगलिन सड़क आयोजना पश्चिम खण्डले जनाएको छ। आयोजना पश्चिम खण्डका इन्जिनियर विजय दराईले यही पुस 7-13 गतेसम्म सवारी रोकेर काम गरिएको भए पनि अहिले सवारी सञ्चालन गरिरहे धमाधम काम भइरहेको जानकारी दिनुभयो। 3 वर्षभित्रमा काम सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिए पनि अहिलेसम्म 20% मात्र काम भएको आयोजनाले जनाएको छ। भित्तो काट्ने र नदीतर्फ पर्खाल लगाउने काम भइरहेको छ। मलेखुसम्म 39 किलोमिटर सड़क खण्डमा विस्तारको काम भइरहेको छ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीति र नेतृत्व मानेर आउने सबैलाई एकताबद्ध गरी अगाडि बढ़ने बताउनु भएको छ। अनिरा सबियुले आज ललितपुरको च्यासलमा आयोजना गरेको राष्ट्रिय कार्यशालामा अध्यक्ष ओलीले एकताका नाममा पार्टी नीति विरूद्धका गतिविधि स्वीकार गर्न नसकिने स्पष्ट पार्नुभयो। पार्टी र जनवर्गीय संगठनका नेताहरूलाई प्रजातन्त्र र जनवादको नाममा मनपरी बोल्ने र अराजकता मचाउने छूट नहुने उल्लेख गर्नुहुँदै एमाले अध्यक्ष ओलीले पार्टी कमिटिमा आफ्ना विचार राख्न पाइने तर नेतृत्वले गरेको निर्णय भने मान्नुपर्ने बताउनुभयो। एमाले अध्यक्ष ओलीले संगठन विस्तार र पार्टी एकताका नाममा क्षमता नभएका व्यक्तिलाई जिम्मेवारी दिन नसकिने पनि स्पष्ट पार्नुभयो। कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो नीति विचार र कार्यक्रम सही ढंगबाट विद्यार्थी माझ पुर्याउन सके अनिरा सबियु नै विद्यार्थीको पहिलो रोजाईको संगठन बन्ने बताउनुभयो। विश्वविद्यालयहरूमा आगामी फागुन 15 स्वतन्त्र विद्यार्थी युनियन सोभियुको निर्वाचन हुने भएपछि त्यसको तयारीका क्रममा अनिरा सोभियुले राष्ट्रिय कार्यशाला आयोजना गरेको हो। कोरिया जान सबै चरण पूरा गरेका कामदारलाई छिटो सरल र सहज ढंगबाट पठाउन थप सहजीकरण गर्नुपर्ने विषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताई योङ बीच छलफल भएको छ। आज मन्त्रालयमा भएको भेटमा ईपीएस प्रणाली अन्तर्गतको सम्झौतालाई पुनरावलोकन गरी नवीकरण गर्ने र सिपयुक्त कामदारलाई दक्षिण कोरिया पठाउने सम्बन्धी कार्यविधिबारे पनि छलफल भएको थियो। त्यसै गरी ईपीएस उत्तीर्ण भई रोस्टरमा रहेका नेपाली कामदारलाई शीघ्र रोजगारमा पठाउने, सिप बिल्डिङ लगायतका क्षेत्रमा छनौट भएका कामदारका माग सम्बोधन गर्ने बारेमा पनि छलफल भएको थियो। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकमा सांसदहरू रघुजी पन्त, प्रेम सुवाल, शेरबहादुर कुँवर, डाक्टर चन्द्र भण्डारी, डाक्टर तोसीमा कार्की लगायतले विश्वविद्यालयमा कुलपतिको सट्टा स्वास्थ्य विज्ञलाई कार्यकारी अध्यक्ष बनाउनु पर्ने, विधेयकमा उल्लेख गरिएको सहकुलपतिको व्यवस्था हटाउनु पर्ने र सर्वसाधारणलाई सर्वसुलभ शुल्कमा चिकित्सा शिक्षा अध्ययन गर्न पाउने कुरा उल्लेख गर्नुपर्ने सुझाव पेश गर्नुभयो। विश्वविद्यालय कैलालीको गोदावरी नगरपालिकामा रहने हुँदा उक्त नगरपालिकालाई संरक्षकका रूपमा विधेयकमा समेटिनुपर्ने, विश्वविद्यालयले सम्बन्धन दिने कुरा प्रतिबन्धात्मक बनाउन नहुने र चिकित्सा शिक्षा उत्तीर्ण हुन 60% अंक ल्याउनुपर्ने प्रावधान समेत राखेर विधेयक संशोधन गर्न सुझाव दिनुभयो। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सबैको सहमतिमा अघि बढेकाले त्यसलाई तत्काल टुंग्याउन समितिलाई आग्रह गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले नेपाल वायु सेवा निगमका समस्या समाधानका लागि अध्ययन गरी एक महिनाभित्र समिति समक्ष प्रतिवेदन पेश गर्न सांसद शिशिर खनालको संयोजकतामा 4 सदस्यीय उपसमिति गठन गरेको छ। त्यस्तै बैठकले देशका विभिन्न जिल्लामा रहेका वायु सेवा निगमको स्वामित्वका जग्गा तथा भौतिक सम्पत्तिको उपयोग योजना तयार गरी चाँडोभन्दा चाँडो कार्यान्वयन गरेर समितिलाई जानकारी दिन निर्देशन दिएको छ। त्यसअघि बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले निगमका समस्या समाधान गर्न आफू क्रियाशील रहेको र निगमका विमान निर्धारित समयमा नै उड्छन् भन्ने सन्देश प्रवाह गर्न जरूरी रहेको बताउनुभयो। बैठकमा समितिका सदस्यहरूले निजी विमान कम्पनी नाफामा जाने तर नेपाल वायु सेवा निगम घाटामा जानुको कारणको अध्ययन गरी सुधारका कदम अविलम्ब चाल्नुपर्ने, नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र निगम बीचको सम्बन्ध सुमधुर नहुँदा पनि समस्या बढ़ेको बताउनु भएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जनताले विकासको अनुभूत गर्ने गरी सरकार काममा जुटेको बताउनु भएको छ। आज लमजुङमा आयोजित कार्यक्रममा संचार मन्त्री गुरूङले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार तथा संचार क्षेत्रको विकासका साथै रोजगारीका अवसर सृजना गर्न सरकार प्रतिबद्ध भएर लागेको बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई राजनीतिक दलको प्रभावबाट मुक्त गर्ने प्रयासमा आफू लागेको बताउनु भएको छ। शिक्षा पत्रकार सञ्जालद्वारा आज आयोजित कार्यक्रममा उहाँले शैक्षिक क्षेत्रलाई राजनीतिबाट मुक्त गर्न आफू क्रियाशील रहेको बताउनुभयो। शिक्षा क्षेत्रका सबै विषयलाई सम्बोधन गर्ने र संविधानले व्यवस्था गरे अनुरूप आधारभूत तहको शिक्षा अनिवार्य गर्न आफू लागेको बताउँदै मन्त्री भट्टराईले माध्यमिक शिक्षा परीक्षा एसईई सञ्चालन प्रदेशलाई नै हस्तान्तरण गर्ने तयारीमा रहेको जानकारी गराउनुभयो। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजन तथा सामुदायिक रेडियो प्रसारक संघ नेपालबीच सूचना सन्देश प्रसारणमा सहकार्य गर्ने सम्बन्धमा आज छलफल भएको छ। सिंहदरबार स्थित सार्वजनिक सेवा प्रसारण पीएसपीको कार्यालयमा आयोजित छलफलमा कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले दुवै संस्थाको मूल उद्देश्य नागरिकलाई सुसूचित गर्नु र मुलुकको समृद्धिमा टेवा पुर्याउने भएकाले सहकार्य गरेर अघि बढ़न सकिने बताउनुभयो। सामुदायिक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोको स्थापना कालदेखि नै महत्वपूर्ण योगदान रहेको र पीएसबीको लक्ष्य पूरा गर्न सार्वजनिक सेवा प्रसारण नेपालसँग सहकार्य गरेर अघि बढ़न संघ प्रतिबद्ध रहेको बताउनुभयो। पत्रकारको श्रम सम्बन्धी समस्या समाधानका लागि न्यूनतम पारिश्रमिक सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा सरकारवालाहरूले जोड़ दिनुभएको छ। न्यूनतम पारिश्रमिक निर्धारण समिति र नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले आज काठमाण्डुमा गरेको अन्तर्क्रियामा न्यूनतम पारिश्रमिक सम्बन्धी समस्या समाधान गर्न ऐन कार्यान्वयन हुनै पर्नेमा सरकारवालाहरूले जोड़ दिनुभएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले न्यूनतम पारिश्रमिक सम्बन्धी कानून कार्यान्वयन हुनुपर्नेमा जोड़ दिँदै कानून कार्यान्वयनका लागि सम्बद्ध पक्ष सबै लाग्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्का र सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले पत्रकारका समस्या समाधान गर्नका लागि न्यूनतम पारिश्रमिक सम्बन्धी ऐन कार्यान्वयनको विकल्प नभएको बताउनुभयो। बागलुङको धौलागिरी अस्पतालमा 4 महिनादेखि मनोचिकित्सकको अभाव हुँदा मनोरोग विभागको सेवा प्रभावित भएको छ। मनोरोग विभाग 4 महिना यता ठप्प जस्तै बनेको अस्पतालले जनाएको छ। पछिल्लो समय मनोरोगका बिरामी बढ़दो क्रममा रहेको भन्दै मनोरोगको समयमा उपचार नहुँदा आत्महत्याको दर बढ़दै जाने चिकित्सकहरूले बताएका छन्। अस्पतालले विशिष्टकृत सेवाका रूपमा दिइरहेको मनोरोग विभागमा अहिले एकजना मनोपरामर्शदाता मात्रै कार्यरत रहनु भएको अस्पतालका मेडिकल रेकर्डर नवराज शर्माले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको क्यालिफोर्निया स्थित लस एन्जलसमा वरपर फैलिएको डडेलोमा परिकम्तीमा पाँचजनाको मृत्यु भएको छ। डडेलो तीव्र रूपमा बढ़िरहेकाले मृतकको संख्या बढ़न सक्ने अधिकारीहरूले बताएका छन्। डडेलो शहरमा प्रवेश गरेपछि घरहरूमा भएको आगलागीका कारण कम्तीमा 1500 भन्दा बढ़ी भवन जलेर नष्ट भएका छन् भने 137,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। गत मंगलबार प्यासिफिक प्यालिसेडबाट शुरू भएको आगलागी भीषण रहेको र अधिकांश स्थानमा आगलागी नियन्त्रणमा ल्याउन कठिनाई भएको अधिकारीहरूले बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले डढेलो नियन्त्रणका लागि केन्द्रीय स्रोत र साधन समेतको व्यवस्थापनमा ध्यान केन्द्रित गरिने र डढेलो नियन्त्रण गर्न जतिसक्दो प्रयास भइरहेको बताउनु भएको छ। राष्ट्रपति बाइडेनले इटालीको लागि तय भएको आफ्नो भ्रमण समेत रद्द गर्नुभएको छ। चीनमा गत वर्ष विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्री 40% भन्दा धेरैले बढ़ेको छ। सन् 2024 जनवरीदेखि डिसेम्बरसम्ममा 1,08,99,000 विद्युतीय गाड़ीको खुद्रा बिक्री भएको र विश्वमा नवीकरणीय ऊर्जाबाट चल्ने गाड़ीको माग बढ़दै गएको चाइना प्यासेन्जर कार एसोसिएशन सीपीसीएले जनाएको छ। सीपीसीएको तथ्याङ्क अनुसार डिसेम्बरमा यस्ता गाड़ीको बिक्री संख्या 13,00,000 भन्दा बढ़ी पुगेको छ। यो वर्षभरिको तुलनामा 37.5% बढ़ी हो र यो लगातार पाँचौं महिना 10,00,000 भन्दा बढ़ीको बिक्री हो। चीनी बजारमा बीवाईडीको अन्य कारको तुलनामा धेरै बजार रहेको छ। भारतमा हिन्दू धर्मावलम्बी भेला भएको एक मन्दिरमा भागदौड़ मच्चिदा कम्तीमा 6 जनाको मृत्यु भएको छ। भागदौड़का क्रममा अन्य कैयौं भक्तजन घाइते भएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा रहेको वेंकटेश मन्दिरको दर्शनका लागि प्रवेशद्वारमा टोकन लिन ठूलो भीड़ जम्मा भएको समयमा भागदौड़ मचिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारजनप्रति सामाजिक सञ्जाल मार्फत समवेदना प्रकट गर्नुभएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सव बिहिबारदेखि सदरमुकाम दमौलीमा शुरू भएको छ। तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार भन्ने नाराका साथ शुरू भएको महोत्सवमा स्थानीय कृषि उत्पादनका साथै हस्तकलाका सामग्रीहरू राखिएका तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठनाथ मिश्रले जानकारी दिनुभयो। तनहुँ महोत्सव माघ 7 गतेसम्म चल्नेछ। महोत्सवको बिहिबार उद्घाटन गर्नुहुँदै उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले मुलुकलाई समृद्धिको पथमा अगाडि बढ़ाउन कृषि पर्यटन प्रविधिका साथै ऊर्जाको विकासमा वर्तमान सरकार लागिरहेको बताउनुभयो। बागलुङको एउटै ओडाका किसानले 5 करोड़ रूपियाँ भन्दा बढ़ी रकम सुन्तला बिक्रीबाट भित्र्याउन सफल भएका छन्। बागलुङको काठे खोला गाउँपालिका वडा नम्बर 6 का किसानले यस वर्ष सुन्तला बिक्रीबाट 5,40,00,000 रूपियाँ गाउँमा भित्र्याउन सफल भएको गाउँपालिकाका कृषि प्राविधिक अग्नि कणेलले बताउनुभयो। व्यापारी बगैंचामै आएर सुन्तला खरिद गर्ने भएकाले बजारीकरणको समस्या पनि नरहेको स्थानीय किसान देवीलाल कणेलले बताउनुभयो। साताको शेयर कारोबारको अन्तिम दिन बिहिबार शेयर बजार परिसूचक नेप्से 18.14 अंकले घटेर 2635 बिन्दुमा पुगेको छ। बिहिबार शेयर बजार घटे पनि यसअघि आइतबारदेखि बुधबारसम्म शेयर बजार निरन्तर बढ़ेको थियो। यस साताको पहिलो कारोबार दिन 2586 बिन्दुमा रहेको शेयर बजार साताभरिमा 49 अंकले बढ़ेर 2635 बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। कोशी प्रदेश सरकारले आगामी वैशाखमा प्रदेश लगानी सम्मेलन गर्ने भएको छ। कोशी प्रदेश सरकारको बिहिबार बसेको मन्त्री परिषद बैठकले आगामी वैशाखको 18 र 19 गते प्रदेश लगानी सम्मेलन गर्ने निर्णय गरेको हो। कोशी प्रदेश सरकारका प्रवक्ता एवं कानून मन्त्री रेवती रमण भण्डारीले प्रदेशमा आन्तरिक तथा बाह्य लगानी भित्र्याउन प्रदेश लगानी सम्मेलनको आयोजना गरिने भएको बताउनुभयो।
मदन भण्डारी गोल्ड कप इन्डो नेपाल रनिङ सिल पुरुष भलिबल च्याम्पियनशीपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। व्यवहार भएको फाइनलमा अर्को विभागीय टीम नेपाल पुलिस क्लब विरूद्ध उत्कृष्ट पुनर्गमन गर्दै 3-2 को सेटमा उपाधि जितेको हो। उपाधि सँगै आर्मीले नगद 7,00,000 आकर्षक 15 केजीको रनिङ सिल मेडल प्रमाण पत्रबाट पुरस्कृत भयो। साथै हङकङ निवासी खेल प्रेमी विष्णु बहादुर गुरूङले आयोजक मार्फत उपाधि विजेता टीमलाई थप नगद 1,05,000 रुपियाँ हस्तान्तरण गर्नुभयो। उपविजेता पुलिसले भने नगद 3,50,000 कप मेडल प्रमाणपत्रमा चित्त बुझायो। बुटोलको मणिमुकुन्द भलिबल क्लब तेस्रो हुँदै नगद 1,75,000 तथा भारतको गुजरात भलिबल क्लब चौथो हुँदै नगद 1,00,000 रुपियाँबाट पुरस्कृत भएको छ। प्रतियोगितामा नेपाल र भारतका गरी 8 टिमको सहभागिता थियो। कप्तान अनिता बस्नेतको ह्याट्रिक प्रेरित नेपाल पुलिस क्लबलाई 6-0 पराजित गर्दै एपीएफ क्लब एन्फा महिला राष्ट्रिय लीगको दोस्रो चरणको शीर्ष स्थानमा उग्लिएको छ। लगातार तेस्रो जित निकालेको एपीएफले 3 खेलबाट 9 अङ्क जोडेको छ। पहिलो पराजय बिहोरेको पुलिसको 4 खेलबाट 7 अङ्क छ। बिहिबार अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा सम्पन्न विभागीय डर्बीमा एपीएफलाई फराकिलो जित दिलाउन सरु लिम्बुले 2 र रेणुका नगरकोटीले 1 गोल थपे। एन्फा युथ 16 युथ लीगमा मछिन्द्र फुटबल क्लबले बिहिबार एएफसी खुमलटार विरूद्ध 2-0 सहजित दर्ता गरेको छ। लगातार दोस्रो जितसँगै 2 खेलमा 6 अङ्क जोडेको मछिन्द्र शीर्ष स्थानमा उक्लिएको छ। दुवै खेलबाट पराजित खुमलटार अङ्कविहीन छ। पहिलो खेलमा मछिन्द्रले हिमालयन शेर्पा क्लबलाई 5-0 पराजित गर्दा खुमलटारले सङ्कटा क्लबसँग 4-1 हार बिहोरेको थियो। सातदोबाट स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा मछिन्द्रलाई जित दिलाउन हिमाल थिङ र सौगात कुमार बमजमले गोल गरे।
अब मौसम। आगामी 24 घण्टामा कोशी बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनुको साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 19 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 4 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम तापक्रम 17.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 4.2 डिग्री सेल्सियस, पोखराको अधिकतम तापक्रम 17.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 11.1 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम तापक्रम 14.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 9.4 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 20.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6.7 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई 65 लाख रूपियाँ धरौटीमा छाड्न कास्की जिल्ला अदालतको आदेश। प्रजातन्त्र र जनवादको नाममा मनपरी बोल्ने र अराजकता मचाउने छूट कसैलाई नहुने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका जाजरकोट र रूकुम पश्चिमका विद्यालय तथा स्वास्थ्य संस्था पुननिर्माण गर्ने। अमेरिकाको लस एन्जलसमा फैलिएको डढेलोमा परि कम्तीमा 5 जनाको मृत्यु, 1,37,000 भन्दा बढ़ी विस्थापित। र मदन भण्डारी गोल्ड कप इण्डो नेपाल रनिङ सील्ड पुरूष भलिबल च्याम्पियनशीपको उपाधि त्रिभुवन आर्मी क्लबलाई फाइनलमा नेपाल पुलिस क्लब पराजित। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।